नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल जेठ महिनाको 31 गते बिहिबार, ज्येष्ठ शुक्ल सप्तमी, तदनुसार जून 13 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। नतिजामुखी काम गर्नुहोस्, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष 2081-82 नतिजामूलक कार्य सम्पादनमा आधारित मूल्यांकन प्रणालीको विकास गरी कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा हिजो बसेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमड्याक बैठकमा प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिनुभएको हो। वहाँले कर्मचारीहरूको कार्य सम्पादन स्तर र व्यवहारमा समेत रूपान्तरणको आवश्यकता औल्याउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वहाँले भन्नुभयो, समग्र कार्य सम्पादनबाट निराश हुनुपर्ने अवस्था नभए पनि तोकिएको कार्यक्रम, तय गरिएको माइलस्टोन तथा सूचकमा पूर्ण उपलब्धि हासिल गर्न थप मेहनत आवश्यक छ। वहाँले आयोजनाहरूको कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न कार्यालय तथा माथतका निकायका प्रमुखहरूले विशेष योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले चालू आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापहरूको कार्यान्वयनमा विशेष ध्यान दिई शत प्रतिशत नतिजा प्राप्तिमा जोड़ दिन र आर्थिक वर्ष 2081-82 नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक पूर्व तयारीका कामहरू समयमै सम्पादन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। नतिजामुखी काम गर्नुहोस्, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। एउटै आयोजनाको परामर्श खर्च 83 करोड़ शीर्षकमा कान्तिपुरले मुख्य खबर प्रकाशित गरेको छ। एउटै आयोजनामा परामर्श सेवाका नाममा कानून विपरीत 83 करोड़ रूपियाँसम्म खर्च भएको भेटिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको आयोजना निर्देशनालयले नारायणगढ़ बुटवल सड़क खण्डमा परामर्शदाता नियुक्त गरेर 82 करोड़ 87 लाख रूपियाँ खर्च गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ। 16 अर्ब 99 करोड़ 52 लाख 96 हजार रूपियाँको यो आयोजना एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा संचालित छ। 2075 पुष 5 मा शुरू भएको ठेक्का अनुसार 2079 साउन 22 भित्र काम सकिसक्नुपर्ने थियो। काममा प्रगति नभएपछि दोस्रो पटक 2081 साउनसम्मका लागि म्याद थपिएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको यो आयोजनाको प्रगति सन्तोषजनक छैन। परामर्श सेवाका लागि खर्च भएको रकम र नतिजा फरक रहेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ। निर्माण कार्यको अवधि अनुरूप अन्तर्राष्ट्रिय परामर्शदाताबाट सेवा लिए पनि समयबद्ध सम्झौतालाई नतिजासँग आबद्ध गर्न नसक्दा परामर्श सेवामा बढ़ी खर्च गर्नुपरेको स्थिति छ। एउटै आयोजनाको परामर्श खर्च 83 करोड़, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। देशभर 17,593 टोल ओडाको मुख्य आमदानीको स्रोत भूमि तथा मालपोत कर शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ। राज्य पुनर्संरचनासँगै नेपालमा 6,743 ओडा कायम भए। संघीय संरचनामा देशको सबैभन्दा तल्लो प्रशासनिक इकाई ओडा हो। 753 स्थानीय तह अन्तर्गतका यी ओडाको वास्तविक सामाजिक आर्थिक सेवा सुविधा, जात जातिको बसोबास, प्राकृतिक विपद को अवस्था के कस्तो छ यसलाई दर्शाउने गरी राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो राष्ट्रिय जनगणना विक्रम सम्बत 2078 सामुदायिक प्रतिवेदन सार्वजनिक गरेको छ। देशभर 17,593 टोल ओडाको मुख्य आमदानीको स्रोत भूमि तथा मालपोत कर शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ भने यसै प्रसंगलाई 78% ओडाको मुख्य स्रोत भूमि र मालपोत कर शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार बनाएको छ। ओडा कार्यालय सञ्चालन भूमि र मालपोतको करबाट हुने गरेको एक तथ्याङ्कले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको राष्ट्रिय जनगणना 2078 सामुदायिक प्रश्नावली अन्तर्गतको नतिजा अनुसार अधिकांश ओडाको आमदानीको स्रोत भूमि र मालपोतको कर हो। देशभर 6743 ओडा रहेकामा 5294 अर्थात 78.5% मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर हो। प्रमुख राजस्व स्रोतका रूपमा सेवा दस्तुर 4658 ओडा अर्थात 69.1% रहेको छ। सम्पत्ति कर 3608 अर्थात 53.5%, व्यवसाय कर 3560 अर्थात 52.8% रहेको देखिएको छ। घर बहाल कर 2215 ओडाको 32.8% र घर जग्गा रजिस्ट्रेशन कर 2169 अर्थात 32.2% रहेको छ। दण्ड, जरिवाना, सवारी साधन, मनोरञ्जन र अन्य कर समेत रहेका छन्। तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार देशभरका 2943 ओडामा गैर कृषि उत्पादन हुने गरेको देखिएको छ। गैर कृषि उत्पादन सबैभन्दा बढ़ी हुने प्रदेशमा गण्डकी 51.8 र बागमती 46.8% रहेको छ। ओडाबाट हुने निकासीको अवस्था हेर्दा सबैभन्दा धेरै नदीजन्य वस्तुको निकासी हुने गरेको देखिन्छ। ओडाबाट निकासी हुने वस्तुमा नदीजन्य उत्पादनले पहिलो स्थान अर्थात 52.7% ओगटेको प्रतिवेदनमा उल्लेख छ। ओडाहरूले बढ़ी निकासी गर्ने वस्तुमा दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमशः औद्योगिक वस्तु 12%, काठ दाउरा 11.8% र माटो इट्टा 5.6% रहेका छन्। प्रदेशको तथ्याङ्क अनुसार सातवटै प्रदेशमा नदीजन्य उत्पादनले पहिलो स्थान लिएको छ। दोस्रो र तेस्रो स्थान भने प्रदेश अनुसार काठजन्य, औद्योगिक वस्तु, माटो, इटा, मसलाजन्य वस्तु र जड़ीबुटीले लिएको देखिन्छ। कार्यालयका अनुसार देशभरका 31.7% ओडामा मात्र सार्वजनिक शौचालय सुविधा रहेको देखिएको छ भने बाँकी 68.3% सार्वजनिक शौचालय छैन। सबैभन्दा धेरै 49.5% सार्वजनिक शौचालय गण्डकी प्रदेशमा छन् भने सबैभन्दा कम 31.1% सुदूरपश्चिम प्रदेशमा रहेको देखिन्छ। स्थानीय सरकार र राज्यको खुल्ला दिशामुक्त अभियानले प्रभावकारिता न्यून देखिँदा पर्याप्त सार्वजनिक शौचालय निर्माण हुन नसकेको हो। 78.5% ओडाको मुख्य स्रोत भूमि र मालपोत कर कारोबारको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। मुद्दाको डरले निर्णय गर्नै हस्किन्छन् सचिव शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। कुनै बेला एकै कार्यालयका 13 कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्यो। अधिकृतदेखि सह सचिवसम्मलाई मुद्दा लगाउँदा कार्यालय नै खाली हुने अवस्था आयो। नीतिगत र आर्थिक अपचलन गरेको आरोपमा अख्तियार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सतर्कता केन्द्र लगायत नियमनकारी निकायबाट भट्टाभट मुद्दा खेप्नुपर्ने अवस्था आएपछि सरकारका सचिवहरू निर्णय लिनबाट हच्किन थालेका छन्। नेपाल दूरसंचार प्राधिकरणको टेलिकम्युनिकेशन ट्राफिक मनिटोरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स खरिद प्रकरणमा बहालवाला मुख्य सचिव वैकुण्ठ अर्याल, सचिव विनोद सिंह लगायत कर्मचारीसँग अख्तियारले बयान लिइसकेको छ। कुन दिन मुद्दा चल्ने हो भनेर उहाँहरू त्राही त्राही भएर बस्नु भएको छ। यस प्रकरणमा विजय कुमार रोय, रेवती राम पन्थ, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी, सुरेन्द्रलाल हाडा, कैलाश कार्की, मीन प्रसाद अर्याल, दिपेश आचार्य, अर्जुन घिमिरे, सूर्यप्रसाद लामिछाने, धनराज केवाली, टीकाप्रसाद उप्रेती, चुडामणि चौलागाई, हेमकुमार श्रेष्ठ, राममणि दुवाड़ी, टेकनाथ आचार्य लगायत कर्मचारी मुछिनु भएको छ। नेपाल वायुसेवा निगमका लागि वाइडबडी जहाज दुई जहाज खरिद गर्न भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले 2080 चैत्र 22 गते विशेष अदालतमा दायर गरेको मुद्दामा धेरै जसो सरकारी कर्मचारी थिए। अख्तियारले तत्कालीन पर्यटन मन्त्री जीवन बहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पर्यटन मन्त्रालयका पूर्व सचिव शंकर अधिकारी लगायत 32 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। त्यस्तै अख्तियारले गत चैत्र 15 गते नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्ष द्वय दिगम्बर झा र पुरूषोत्तम प्रसाद खनाल सहित 19 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 2076 सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रयोगशाला मोबाइल भ्यान खरिदमा 12,40,47,558 रूपियाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र बस्ती, लेखापाल प्रविता श्रेष्ठ, नायब सुब्बा गुरूदत्त गौतम, शाखा अधिकृत भगीरथी आचार्य विरूद्ध मुद्दा चलायो। मुद्दाको डरले निर्णय गर्ने हच्किन्छन् सचिव, नागरिकको अग्रपृष्ठको समाचार हो यो। बदमाशी म्यान पावर र साउदी कम्पनीको सजाय भोग्दै नेपाली शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। काठमाण्डुको वसुन्धरा स्थित म्यान पावर कम्पनी अल ताज इन्टरनेशनल प्रालीले 9 महिना अघि एक असोज 2080 7 नेपालीलाई एकैपटक साउदी अरब उडायो। साउदीका लागि नेपाली कामदारलाई फ्री भिसा र फ्री टिकटको व्यवस्था छ, तर म्यान पावरले जनही 1,70,000 2,20,000 असुलेर पहिलो पाइलामै ठग्यो। उद्धार गरिदिन दूतावासमा पीड़ितको गुहार उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। रोजगारदाता कम्पनीले काम, तलब, खाना र आवासीय परिचय पत्र नदिएपछि बिचल्लीमा परेकाहरूले उद्धारका लागि नेपाली दूतावास गुहारेका छन्। नेपाल फर्काइदिन बहिर्गमन भिसाका लागि दूतावासमा निवेदन दिए पनि अस्वीकृत भएको पीड़ित उपेन्द्र पण्डितले बताउनुभयो। बदमाशी म्यान पावर र साउदी कम्पनीको सजाय भोग्दै नेपाली, एक पक्राउ चारजना 4.5 महिनादेखि कोठाभित्रै बन्धक, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। नेपालको प्राथमिकता आर्थिक समृद्धि शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। राष्ट्रपति रामचन्द्र पौडेल र स्विजरल्याण्डका राष्ट्रपति भियोला एमहर्ड बीच स्विजरल्याण्डको बर्नमा हिजो भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा हुने 112 अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्च स्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा सहभागी हुन पुग्नुभएका राष्ट्रपति पौडेल र स्विजरल्याण्डका राष्ट्रपति एमहर्ड बीच भेटवार्ता भएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनैतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनु भएको बताउनु भएको थियो। नेपालको प्राथमिकता आर्थिक समृद्धि गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। गोर्खापत्रले नै अग्रपृष्ठमा साउनदेखि बंगलादेशलाई बिजुली बेचिने शीर्षकमा समाचार छापेको छ। सरकारले बंगलादेशमा 40 मेगावाट विद्युत निर्यातका लागि अन्तिम चरणको तयारी गरिरहेको छ। साउनको पहिलो साताभित्र बंगलादेश विद्युत निर्यात गर्ने कार्ययोजना अनुसारका गृह कार्य भइरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। बंगलादेशले पनि सोही अनुसारका तयारीको काम गरिरहेको छ। त्यहाँको मन्त्री परिषद अन्तर्गतको सरकारी खरिद सम्बन्धी मन्त्री स्तरीय समिति क्याबिनेट कमिटी अन गभर्नमेन्ट पर्चेज सीसीजीपीले मंगलबार नेपालबाट 40 मेगावाट विद्युत खरिदको प्रस्ताव स्वीकृत गरेको छ। यसलाई त्यहाँको मन्त्री परिषदले अनुमोदन गर्न भने बाँकी छ। साउनदेखि बंगलादेशलाई बिजुली बेचिने गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिदै शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले ज्येष्ठ नागरिकलाई दुःख दिने गरी सामाजिक सुरक्षा भत्ता लिन पनि राष्ट्रिय परिचय पत्र बाध्यकारी बनाउन लागेको छ। साउनदेखि पहिलो चरणमा 28 जिल्लामा यो व्यवस्था लागू गर्ने तयारी छ। साथै साउनदेखि नै पेन्सन र स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिदै शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। ब्याङ्कको खराब कर्जामा आएन सुधार शीर्षकमा कारोबारको मुख्य खबर छ। चालू आर्थिक वर्षको वैशाख सम्ममा वाणिज्य ब्याङ्कहरूको औसत खराब कर्जा अनुपात 3.89% पुगेको छ। यस्तै विकास ब्याङ्कको यस्तो अनुपात 3.63% पुगेको छ। गत चैत्रको तुलनामा वैशाखमा ब्याङ्कहरूको खराब कर्जामा सुधार देखिएको छैन। यो 10 महिनासम्ममा ब्याङ्कहरूको खराब कर्जा अनुपात बढ़दो गतिमै देखिएको छ। राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार गत साउनमा वाणिज्य ब्याङ्कहरूको औसत खराब कर्जा अनुपात 2.98% र विकास ब्याङ्कको 2.49% थियो। ब्याङ्कहरूले खराब कर्जा सुधार्न नसक्दा यसको अनुपात पछिल्ला महिनाहरूमा बढ़दै गएको हो। ब्याङ्कको खराब कर्जामा आएन सुधार कारोबारको मुख्य समाचारको शीर्षक हो। यसै गरी ब्याङ्कले कमाए 48.5 अर्ब नाफा शीर्षकमा कारोबारकै अग्रपृष्ठमा अर्को समाचार छ। चालू आर्थिक वर्षको 10 महिनामा वाणिज्य ब्याङ्कहरूले 48.60 अर्ब रूपियाँ नाफा कमाएका छन्। गत साउनदेखि वैशाखसम्ममा ब्याङ्कको नाफा 48.5 अर्ब नाघेको हो। ब्याङ्कले कमाए 48.5 अर्ब नाफा कारोबारको अग्रपृष्ठको समाचार हो यो। विज्ञापन बजारको कालो बजारी हटाउन सम्झौता शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। विश्वमा विज्ञापनको बजार करिब 11% बढ़िरहँदा नेपाली विज्ञापन बजार भने खुम्चिँदै गएको छ। यसको मुख्य कारण हो विज्ञापन बजारमा हुने कालो बजारी। संचार माध्यमहरूले 90% विज्ञापन छूटमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्दै आएका छन्। यही समस्यालाई ध्यान दिएर विज्ञापन एजेन्सी सम्बद्ध संघहरू र संचार माध्यम सम्बद्ध संघहरूबीच पारदर्शी विज्ञापन बजारका लागि व्यावसायिक साझेदारीमा सम्झौता भएको छ। सम्झौता अनुसार संचार माध्यमले कम्तीमा उत्पादन लागत उठ्ने दर रेट सार्वजनिक गर्नुपर्नेछ भने दर्ता भएका विज्ञापन एजेन्सीहरूले 15% कमिशन मात्र लिन पाउनेछन्। विज्ञापन बजारमा भइरहेको कमिशन र कालो बजारीको खेल अन्त्य नभएसम्म विज्ञापन बजार र संचार उद्योग फस्टाउन नसक्ने निष्कर्ष स्वरूप यो सम्झौता भएको हो। विज्ञापन बजारको कालो बजारी हटाउन सम्झौता अन्नपूर्णको अग्रपृष्ठमा समाचार रहेको छ। बंगलादेशबाट पोखरा सीधा उडान गर्ने एयर एस्ट्राको तयारी शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। 1.5 वर्ष अघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको निजी वायु सेवा कम्पनी एयर एस्ट्राले सीधा उडानको तयारी थालेको छ। एयर एस्ट्राले ढाका पोखरा नियमित उडानको लागि इच्छा देखाएर प्रक्रिया अगाडि बढ़ाएको हो। बंगलादेशबाट पोखरा सीधा उडान गर्ने एयर एस्ट्राको तयारी नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार को शीर्षक हो यो। अत्याधिक गर्मीले कक्षा कोठामै विद्यार्थी बेहोश शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। अत्याधिक गर्मीका कारण दाङको तुलसीपुरमा रहेको एक विद्यालयका विद्यार्थी बेहोश भएका छन्। तुलसीपुर उपमहानगरपालिका 11 रहेको अमर माध्यमिक विद्यालय उरहरीमा पढ्ने 7 विद्यार्थी गर्मीका कारण बेहोश भएको प्रधानाध्यापक पदम ओलीले जानकारी दिनुभयो। अत्याधिक गर्मीले कक्षा कोठामै विद्यार्थी बेहोश अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। अब कार्यक्रम अखबारमा सम्पादकीय वैदेशिक लगानीको आयाम शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। कुनै पनि मुलुकले विकासमा तीव्रतर फड्को मार्न स्वदेशी पुँजी प्रविधि र सिपले मात्र सम्भव हुँदैन। बाह्य वित्तीय स्रोत प्रविधि व्यवस्थापकीय क्षमता दक्ष मानव संसाधन प्राप्त गर्नुका साथै घरेलु उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न बाह्य लगानी अत्यावश्यक हुन्छ। विश्व बजारमा लगानी गरेर आफ्नो प्रतिष्ठा वृद्धि गर्ने मुनाफा आर्जन गर्ने व्यक्ति तथा वैदेशिक कम्पनीहरू प्रशस्त हुँदाहुँदै पनि उनीहरूलाई आकर्षित गर्न सजिलो छैन। त्यसका लागि लगानी मैत्री कानून तथा नीतिगत व्यवस्थाका साथै मुनाफा प्रत्याभूतिको सुनिश्चितता खोजिन्छ। नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने सम्बन्धमा राज्यले संवैधानिक नीति नै अख्तियार गरेको छ। राष्ट्रिय हित अनुकूल आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका क्षेत्रमा वैदेशिक पुँजी तथा प्रविधिको लगानीलाई आकर्षित गर्दै पूर्वाधार विकासमा प्रोत्साहन एवं परिचालन गर्ने राज्यको नीति अनुरूप ऐन कानूनद्वारा नै वैदेशिक लगानीका लागि अनुकूल वातावरण तयार गरिँदै आएको छ। वैदेशिक लगानीको आयाम गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। कर्णालीमा विपद जोखिम शीर्षकमा अन्नपूर्णले सम्पादकीय प्रकाशित गरेको छ। समाधान हराएको समाधान शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ। संसदको अभिलेखमा हाजिर छलफलमा गयल शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ भने उद्योगको विकासमा चुकेको सरकार शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।